यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। श्रीकृष्ण जन्माष्टमी देशभर श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजा आराधना। बीपी राजमार्गमा भोलिदेखि थप 15 दिन साँझ 5 देखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक। सुक्खा पहिरो खस्ता हेटौँडा फाखेल दक्षिणकाली सड़क अवरूद्ध। भदौ महिनाका लागि अधिकांश वाणिज्य ब्यांकहरूले ब्याजदर घटाए। र रूस युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपतिसँग छलफल गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पर्सि अमेरिका भ्रमणमा जाने।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। देशभरका श्रीकृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्नुभएको छ। त्यसपश्चात उहाँलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गर्नुभएको थियो। त्यसै गरी श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र काठमाण्डौले आज काठमाण्डौमा आध्यात्मिक प्रवचन एवं चैतन्य झाँकी कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले कृष्ण जन्माष्टमी पर्व धार्मिक परम्पराको निरन्तरता मात्र नभएर समग्र मानव जगतलाई निष्काम भावले आफ्नो कर्तव्य पूरा गर्न सन्देश दिने ऐतिहासिक पर्व भएको बताउनुभयो। उपराष्ट्रपति यादवले श्रीकृष्णको जीवन चरित्रले समाजमा रहेका अन्याय अत्याचार अधर्म असत्य र आसुरी प्रवृत्तिलाई अन्त्य गरी सत्य सदाचार भातृत्व अहिंसा र आध्यात्मिक मूल्य सहितको समाज स्थापना गर्न योगदान पुर्याउने बताउनुभयो। सुक्खा पहिरो खस्ता हेटौँडा काठमाण्डौ जोड्ने सड़क अवरूद्ध भएको छ। हेटौँडा फाखेल दक्षिणकाली काठमाण्डौ सड़क अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 ज्यामिरेमा आज बिहान सुक्खा पहिरो खस्ता यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। यस्तै त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका 9 लामीडाँडा नजिकै ढुङ्गा र रूख खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको छ। जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सड़क पहिरोले अवरूद्ध बनेको छ। नीलकण्ठ नगरपालिका 8 सांगुटारमा सड़कमाथिबाट खसेको पहिरोले सड़क पूर्ण रूपमा अवरूद्ध बनेको हो। अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका 8 का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो। पहिरोसँगै ढुङ्गा र रूख सड़कमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उहाँले बताउनुभयो। बीपी राजमार्गमा भदौ 1 गतेदेखि थप 15 दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार 7 गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ 15 गतेसम्म 12 घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। जिल्ला सुरक्षा समितिको हिजो सम्पन्न बैठकले राजमार्गमा साँझ 5 देखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। कार्यालयले सो राजमार्ग अन्तर्गत जिल्लाको काभ्रे भन्ज्याङदेखि सिन्धुली सीमा नेपाल थोकसम्म थप 15 दिन रोक लगाइएको पनि जनाएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम कोरला सड़क अन्तर्गत कागबेनी छुसाङ खण्ड कालो पत्र शुरू भएको छ। पहिलो चरणमा 9.8 किलोमिटर कालो पत्र हुन लागेको बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो। यो सड़क कालो पत्र गर्न 28.87 करोड़ विनियोजन गरिएको छ। यसअघि घाँसादेखि कागबेनीसम्म कालो पत्र भइसकेको छ। चितवनको भरतपुर महानगरमा निर्माण भएका 13 भूमिगत जल सिंचाई आयोजना डीपी बोरिङ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। आज भरतपुर 23 आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई हस्तान्तरण गरिएको ती आयोजना मार्फत करिब 300 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको जनाइएको छ। वैकल्पिक सिंचाई अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले करिब 7,32,00,000 रूपियाँको लागतमा डीप बोरिङ निर्माण गरिएको भूमिगत जल सिंचाई आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताउनुभयो। अछाममा झण्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 5 घाइते भएका छन्। जिल्लाको बान्नीगढ़ी जयगढ़ गाउँपालिका 1 जयगढ़ बजार स्थित बर्दा देवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारी स्वरूप सार्वजनिक स्थलमा नेपालको झण्डा राष्ट्रिय झण्डा राख्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका रोहित साउदको उपचारका क्रममा बयलपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रकाश खनालले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा गुणस्तरीय उपचार सेवा पाउनबाट स्थानीय वञ्चित भएका छन्। दरबन्दी अनुसार विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा जटिल प्रकारका बिरामीलाई जिल्ला बाहिर रेफर गरी पठाउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
जिल्लाका विपन्न नागरिकहरूको सहज स्वास्थ्यमा पहुँचका लागि आशा र भरोसाका रूपमा स्थापित जिल्ला अस्पताल बाजुरामा अपुग दरबन्दीका कारण लामो समयदेखि अपेक्षा गरिए जस्तो स्वास्थ्य सेवा पाउन नसकिएको स्थानीयको गुनासो छ। बडीमालिका नगरपालिका वडा नम्बर 9 स्थानीय सुरज बडुवाल:
50,000 भवन त आयो, 50,000 अनुसार सुविधा कहिले थप्छ कहिले थप्छ, त्यसैले हामीले दिनको दिन लाइनमा नै बस्नुपर्छ। गुणस्तरीय उपचार सेवा पाइरहेका छैनौ, कर्मचारीको साह्रै अभाव भएर साह्रै शास्ति समस्या ठूलो कष्ट भोगिरहेका छौ।
50,000 सञ्चालनमा ल्याउने गरी करिब 2 अगाडि निर्माण कार्य सम्पन्न गरिएको अस्पताल बाजुराको आफ्नै सुविधा सम्पन्न भवन भए पनि हाल 1,500 बराबरको समेत जनशक्ति नहुँदा छिटो छरितो र गुणस्तरीय उपचार सेवा दिन मुस्किल भएको अस्पताल बाजुराले जनाएको छ। कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव:
विशेषज्ञ सेवा दिन सकेका छैनौ, रिफर भइरहेका छ बिरामीहरू धेरै, हामी विशेषज्ञ डाक्टरहरूलाई आफ्नै समितिको स्रोतबाट राख्न सक्ने अवस्था छैन, विशेषज्ञ र विशिष्टीकृत सेवा पाउनबाट चाहिँ जनताहरू वञ्चित भइराखेको अवस्था छ।
50,000 अस्पताल सञ्चालनका लागि 100 दरबन्दी आवश्यक पर्ने भएको भए पनि हाल अस्पताल बाजुरामा 1,500 लागि 18 दरबन्दी कायम रहेको र सो दरबन्दी अनुसार समेत चिकित्सकको पदपूर्ति हुन नसक्दा बिरामीले लामो समय लाइन बस्नुपर्ने बाध्यता छ भने जटिल प्रकारका बिरामीहरूलाई जिल्ला बाहिर रेफर गर्न थालिएको छ। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा देखिएको दरबन्दी समस्या समाधानका लागि के पहल भइरहेको छ त? सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का:
सामाजिक विकास मन्त्रालय तर्फबाट 1,500 यथावत राख्नु भएन, यसलाई बढाउनु पर्यो भनेर प्रस्ताव पनि गरिसकेका हो। अब यो समग्र प्रदेशको वर्णन गर्दाखेरि त्यसलाई हेर्ने भन्ने छ, कर्मचारीहरूलाई हटाउनै नसकिने भयो कि, दुर्गमा जान अप्ठ्यारो मान्ने, अब यहीमा चाहिँ हामी लागिरहेछौ, अब आएकोलाई म पठाउन लगाइदिन्छु, एकदम गम्भीर रूपमा लिएछु।
80% कर्मचारी करारमा नियुक्ति गरेर 3,600 सेवा दिइरहेको अस्पताल बाजुरामा हाल हाड जोड्ने र स्त्री रोग विशेषज्ञ सहित 9 चिकित्सकको मात्र पदपूर्ति हुन सकेको छ भने महत्वपूर्ण सर्जरीका लागि आवश्यक विशेषज्ञ सेवा अभावले उपचार सेवा प्रभावकारी हुन सकेको छैन। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य बीमा बढ़ी महत्वपूर्ण रहेको बताउनु भएको छ। स्वास्थ्य पत्रकार मंच नेपालको 10 स्थापना दिवसको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सुसूचित गर्ने बताउनुभयो। सभामुख घिमिरेले रोगबारे भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढ़ी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनचेतनाका कारणले रोग बढ़ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताको रोगबारे जनचेतना जगाउनु पर्ने बताउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा अझै उपचार नपुगेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनु भएको छ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको 66 औं वार्षिकोत्सवमा वहाँले प्रसूति गृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताउनुभयो। मन्त्री पौडेलले काठमाडौँका दुई नगरपालिकामा 25-25 सयको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ़दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराउनुभयो। वहाँले स्त्रीरोग आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रमसँग जोड़िने पनि बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले स्त्री रोग सम्बन्धी दूरबीन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपीडी र फेटल तथा मेटर्नल इकाईको सेवाले रिफर दर घटाएको बताउनुभयो। सो अस्पताल विक्रम सम्बत 2016 भदौ 10 गते श्रीकृष्ण जन्माष्टमीको दिनमा 40 सयबाट परोपकार संस्थाले स्थापना गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य संघ भैरवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने बताउनुभयो। मन्त्री पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटन मन्त्रालयको मात्रै चाहनाले सम्भव नहुने भन्दै सबै पक्षको सहयोग आवश्यक भएकोमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको 15 औं महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दवाब दिनुपर्ने अवस्था आएको बताउनु भएको छ। कंग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा नेता कोइरालाले कंग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताउनुभयो। डाक्टर कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र संगठनात्मक एकता अनिवार्य रहेकाले त्यसको शुरूआत सभापतिबाटै हुनुपर्नेमा जोड़ दिनुभयो। भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउनुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा आउन लाग्नुभएका विदेश सचिव मिश्रीले नेपालका उच्च अधिकारीहरूसँग भेट गर्नुहुनेछ। यस्तै दुई देशका सचिव बीच नेपाल भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ। कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीका लागि थप प्रक्रियामा जाने तयारी गरेको महानगरपालिकाले जनाएको छ। वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको पालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो। उहाँका अनुसार 25 वटा विद्यालयको नाम परिवर्तनका लागि अनुमति दिइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रूस युक्रेन युद्ध अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्न पर्सि अमेरिका भ्रमण गर्ने बताउनु भएको छ। आज एक वक्तव्य जारी गर्दै जेलेन्स्कीले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका सम्वादहरूलाई गम्भीर र फलदायी भएको र पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिनुभयो। यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच अलास्कामा 3 दिन अघि सम्पन्न वार्तापछि तय गरिएको हो। अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्ध विरामको घोषणा वा ठोस सहमति भने भएको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एन्कोरेजमा वार्ता गरेपछि युक्रेन युद्ध विराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताउनु भएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू पुटिन र जेलेन्स्की बीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिनुभयो। यसअघि हिजो ट्रम्प र पुटिन बीच एन्कोरेज स्थित संयुक्त बेसमा झण्डै 3 घण्टा लामो वार्ता भएको थियो। यो सन् 2021 दुई राष्ट्रपति बीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो। पाकिस्तानमा पछिल्लो 48 घण्टादेखिको भारी वर्षाका कारण गएको बाढ़ी र पहिरोमा परि मृत्यु हुनेको संख्या कम्तीमा 320 पुगेको छ। बाढ़ीका कारण सबैभन्दा बढ़ी क्षति खैबर पाख्तुनख्वा प्रान्तमा भएको छ। उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पायलट सहित पाँच जनाले ज्यान गुमाएका छन्। सरकारले बुनर, बजौर, मानसेरा र बट्टा ग्राम जिल्ला विपद प्रभावित क्षेत्र घोषणा गरेको छ। पाकिस्तानको मौसम विभागले आगामी दिनमा नै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। पाक सरकारले आज शोकको दिन घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाएको छ। यो वर्षको असामान्य मनसूनले पाकिस्तानमा अहिलेसम्म 500 भन्दा बढ़ीको ज्यान गइसकेको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साउनमा ब्याज दर घटाएर कारोबार गरिरहेका वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि औसतमा घटाएर नयाँ ब्याज दर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार ब्याङ्कहरूको औसत ब्याज दर साउनको तुलनामा घटेको छ। साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा 5.69% ब्याज दिइरहेका ब्याङ्कहरूले भदौ महिनाका लागि अधिकतम औसतमा 5.57% ब्याज दिने भएका हुन्। साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा 4.11% रहेको ब्याङ्कहरूको अधिकतम औसत ब्याज दर भदौ महिनामा 3.96% झरेको छ। 19 ब्याङ्कहरूले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर घटाएका छन् भने पर्वु ब्याङ्कले मात्रै बढ़ाएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माणको जिम्मेवारी नेपाल टेलिकमले प्राप्त गरेको छ। ग्रामीण दूरसंचार विकास कोष मार्फत अघि सारिएको सूचना महामार्गको दोस्रो प्याकेज गण्डकी र लुम्बिनी प्रदेशका 23 जिल्लामा विस्तार गर्न अप्टिकल फाइबर जडान गर्ने योजनाको ठेक्का नेपाल टेलिकमले पाएको हो। नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नुभएको छ। परियोजना नेपाल टेलिकमले 3 वर्षभित्र सम्पन्न गर्ने गरी 1.77 अर्ब रुपियाँमा ठेक्का पाएको हो। परियोजना पूरा गर्ने अवधिसम्म भारतीय लगानीको यूटीएलले निर्माण कार्य अघि नबढ़ाउँदा प्राधिकरण संचालक समितिले ठेक्का सम्झौता नवीकरण नगर्ने र कार्य सम्पादन जमानत र अग्रिम भुक्तानी जमानत असुली गर्ने निर्णय गरेको थियो। 1900 किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्नेछ। दूरी घटेसँगै परियोजनाको लागत पनि कम भएको प्राधिकरणले उल्लेख गरेको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो महिना सरकारले 85.19 अर्ब आमदानी गर्दा 46.30 अर्ब खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना वार्षिक लक्ष्यको 5.56% आमदानी र 2.36% खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा 15.33 अर्ब 44.59 लाख राजस्व उठाउने लक्ष्य राखेको छ। साउन मसान्तसम्ममा कर राजस्वबाट 80.67 अर्ब भन्दा बढ़ी अर्थात वार्षिक लक्ष्यको 6.09% र गैरकर राजस्वबाट 3.79 अर्ब 50 लाख अर्थात वार्षिक लक्ष्यको 2.46% संकलन भएको विवरणमा उल्लेख छ। साउन मसान्तसम्ममा 46.30 अर्ब 61 लाख बराबर खर्च भएको छ। हालसम्म 1.56% अर्थात 18.47 अर्ब 98 लाख बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले 15,23,000 बोरा रासायनिक मल भारतको कलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र सो मल धमाधम नेपाल स्थित कर्पोरेशनका विभिन्न गोदाममा ल्याउने क्रम जारी रहेको जनाएको छ। कर्पोरेशनले हालै मात्र 4,40,000 बोरा युरिया र 10,83,000 बोरा डीएपी गरी कुल 15,23,000 बोरा रासायनिक मल आयात गरिसकेको जनाएको छ। रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेशनले विज्ञप्ति जारी गर्दै मल विक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरेको छ।
अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपाल बंगलादेश एसँग 32 रनले पराजित भएको छ। डार्विनको मरारा क्रिकेट मैदानमा शनिबार जितका लागि 187 रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 154 रनमा समेटिएको थियो। नेपालका लागि कुशल मल्लले अभिजित 59 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बंगलादेशका रकिबुल हसनले 3 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ भएको बंगलादेशले 20 ओभरमा 6 विकेट गुमाएर 183 रन बनाएको थियो। बंगलादेशका लागि ओपनर जिसाद आलमले सर्वाधिक 71 र अफिफ होसेनले अभिजित 48 रन बनाए। नेपालका रिजन ढकालले 2 विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। नेपाल पहिलो खेलमा शुक्रबार एन्टी स्ट्राइकसँग पराजित भएको थियो। नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेट्स र पाकिस्तान साइन्ससँग खेल्नेछ। ताजिकिस्तानमा सेप्टेम्बर 3-9 तारीकसम्म आयोजना हुने एएफसी अण्डर 23 एसियन कप छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। प्रमुख प्रशिक्षक नवीन न्यौपानेले प्रशिक्षणमा रहेको खेलाड़ीबाट अन्तिम 23 सदस्यीय टोली घोषणा गर्नुभएको हो। टोलीमा राष्ट्रिय सिनियर टोलीका 4 खेलाड़ी आयुष ग्लान, कृतिश रत्न, छुन्जु, निराजन धामी र सुमित श्रेष्ठ पनि हुनुहुन्छ। छनौट खेलमा नेपाल समूह एमा रहेको छ। यस समूहमा नेपाल सहित आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ। ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप प्रतियोगिताको उपाधि सिराहाको सलेस युवा क्लबले हात पारेको छ। फुङलिङ स्थित भानुजन माविको मैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च बोइज युनाइटेड क्लबलाई 2-0 गोलले पराजित गर्दै सलेसले उपाधि हात पारेको हो। विजेता बनेसँगै सलेसले उपाधि सहित 7,02,082 रूपियाँ र उपविजेतामा सीमित बनेको चर्च बोइजले 3,50,082 रूपियाँ प्राप्त गरेको छ। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका 1-2 स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाण्डुको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस वर्षा 8.6 मिलीमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस वर्षा 0.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस वर्षा 13 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। श्रीकृष्ण जन्माष्टमी देशभर श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजा आराधना। बीपी राजमार्गमा भोलिदेखि थप 15 दिन साँझ 5 बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक। सुक्खा पहिरो खस्ता हेटौँडा फाखेल दक्षिणकाली सड़क अवरूद्ध। भदौ महिनाका लागि अधिकांश वाणिज्य ब्याङ्कहरूले ब्याजदर घटाए र रूस युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपतिसँग छलफल गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पर्सि अमेरिका भ्रमणमा जाने। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार। सा,